وعلى آله الطيبين الطاهرين سيما بقية الله في الأرضين.
قال الله تعالى في كتابه الكريم بسم الله الرحمن الرحيم ونريد أن نمن على الذين استضعفوا في الأرض ونجعلهم أئمة ونجعلهم الوارثين. إذا تدرد بجيغة محمد وآل محمد آل محمد وآل الفرد حزان محترم قبطیار عالم کے حضور انتہائی شکر بجا لاتے ہیں. خدا نے ہمیں توفیق دی ہے اہل بیت اطہار علیہ السلام کے مکتب سے وابستہ ہونے کی توفیق, ان کی محبت ہمارے دلوں میں خدا نے مطالعہ نے قرار دی ہے, اور ان کی فکر کی راہ میں شہید ہونے کی سعادت ہماری قوم کو نصیب فرمائی ہے. خدا نے مطالعہ اپنے دین کی عزت اور سربلندی کے لیے کسی قوم کا محتاج نہیں ہے. فرماتا ہے ان تتولوا یستبدل قوما غیرکم ثم لا یکونوا امثالکم, اگر تم اپنے راستے کو تبدیل کر لو گے تو خدا نے مطالعہ کسی اور قوم کو لے کر آئے گا کہ جو اس کے دین کے پرچم کو بلند کریں گے. جبکہ خدا اپنے دین کے لیے کسی قوم کا محتاج نہیں ہے, اس کے باوجود اس نے ان اہل بیت کے چاہنے والوں کو فضیلت دی ہے کہ اس کے دین کی راہ میں قربانیاں پیش کریں, اس کے دین کے پرچم کو بلند کریں. اس کا مطلب ہے کہ خدا نمتال نے انتخاب کیا ہے, خدا نمتال نے یہ سعادت نصیب کی ہے. خدا نمتال کی دی ہوئی سعادت کا شکر بجا لانے کے لیے درود بھیجا محمد و آل محمد صلی علی محمد آل محمد و آل محمد. پہرے کے مناسبت کوئٹہ کے اندر مظلومیت کے ساتھ شہید ہونے والے دسیوں افراد کی شہادت ہے, اور اس سے پہلے اس طرح سے اہل بیت اطہار علیہ السلام کے چاہنے والے کوئٹہ میں پاکستان کے مختلف مقامات پر شہید ہوتے رہے, ان سب کی شہادت پر احتجاج کرنا اس محفل کا, اس مجلس کے منعقد کرنے کا مقصد ہے. اس موقع پر اگر تسلیت پیش کرنے کی بات ہو تو میں دل چاہتا ہے کہ سب سے پہلے وقت کے امام کے حضور تسلیت پیش کروں. عزیزان محترم, اگر آپ نے 80 سے زیادہ افراد کی شہادت کی خبر سنی اور آپ کے دل میں غم آیا, آپ کو تکلیف کا احساس ہوا, تو میں یقین سے کہہ سکتا ہوں کہ جو امام کے دل پر بیتی ہے وہ میں اور آپ نہیں سمجھ پائیں گے. مولا آٹھویں سرکار نے ایک روایت میں ارشاد فرمایا الامام کل والد الشفیق, امام مہربان باپ کی مانند ہوتا ہے. تسلیت اس کو پیش کرنی ہوگی جس نے 80 اولادوں کی شہادت کا غم اٹھایا ہے. تسلیت اس امام کو پیش کرنی ہوگی جو اپنے ماننے والوں کے اندر عورتوں کو بیوہ ہوتا دیکھ رہا ہے, ماننے والوں کے بچوں کو یتیم ہوتا دیکھ رہا ہے, اور وہ دیکھ رہے ہیں کہ کس طرح سے ان کے چاہنے والوں کی لاشیں تامال ہو رہی ہیں, ظلم و ستم کا نشانہ بنائے جا رہی ہیں. وقت کے امام کے حضور اس شہادت کی تسلیت پیش کرنے کے لیے درود بھیجا محمد و آل محمد صلی علی محمد و آل محمد و اجل فرد. اس موقع پر کئی انتہائی اہم نکات ہیں جو آپ کی خدمت میں عرض ہونے چاہیے. آپ شب سے یہاں تشریف فرما ہے, ظاہر ہے کہ آپ میں سے بہت سارے لوگ ایسے ہوں گے کہ جنہوں نے اپنا پورا وقت یہاں پر گزارا ہے. صرف آپ کی خدمت میں یہی عرض کروں گا کہ دنیا میں کوئی طاقت نہیں ہے جو آپ کو اجر دے سکے. یہ کہ آپ نے مظلوم کی حمایت میں آواز بلند کی, اس کا اجر صرف خدا آپ کو دے سکتا ہے. صرف مظلوموں کا سرپرست وقت کے امام آپ کو اجر دے سکتے ہیں. اور یہ بھی آپ کی خدمت میں عرض کرتا چلوں کہ ایک طرف سے آپ نے اچھا کام انجام دیا ہے, آپ نے یہ سعادت حاصل کی ہے, دوسری طرف سے آپ پر واجب ہے کہ خدا کا شکر بجا دیں کہ آپ کو یہ سعادت حاصل کرنے کا موقع نصیب کیا ہے. خدا نے ہم پہ احسان کیا کہ اس نے ہمارے دلوں میں مظلوموں کی محبت کو ڈال دیا, ورنہ دنیا میں لوگ مادہ پرستی کے دور میں, نفس پرستی کے دور میں مشغول ہیں, کسی کو کسی کی کوئی پرواہ نہیں ہے. الحمدللہ رب العالمین, یہ سعادت آپ کو ہمیں ملی کہ ہم مظلوموں کے حق میں ان کی نصرت کے لیے پرچم کو بلند کر. اذان کے احترام میں درود بھیجے گا محمد آل محمد. ان حالات کا ایک مختصر تجزیہ اس کرنا مقصود ہے جس کے اندر میں اور آپ گزر رہے ہیں, اور کیا رد عمل ہے جو ہم حکومت سے یا دنیا کے اور انسانوں سے, پاکستان کے اندر بسنے والے آزاد انسانوں سے توقع کر رہے ہیں. جو کچھ اس وقت ملک کے اندر انجام جا رہا ہے وہ ان نفرتوں کا ایک نتیجہ ہے, ان سیاستوں اور سرمایہ گزاریوں کا نتیجہ ہے جو سابقہ دور کے ڈکٹیٹر ضیاء الحق کے زمانے میں انجام پایا. کئی ملین ڈالر پاکستان کے اندر صرف کیے گئے. اس وقت امریکہ کی ایک مصلحت تھی کہ اس کو روس سے لڑنا تھا, اس کو افغانستان کے اندر اپنی جنگ لڑنے کے لیے جو دین کے اسلام کے نام پر لڑ رہے تھے ان کو مجاہد چاہیے تھے. اس موقع پر پاکستان میں عرب ممالک کے پیسے کو استعمال کیا, سی آئی اے کے پیسے کو استعمال کیا, اور پاکستان بھر کے اندر ہزاروں مدارس کا ایک جال کھول دیا گیا. ان مدارس کے پیچھے دین ہدف نہیں تھا, ان مدارس کے پیچھے جنگجو تربیت دینا ہدف تھا. ان مدارس میں جنگجو تربیت دیے, وہ جنگجو دہشت گرد فکر کے ساتھ پاکستانی حکومت کے اشاروں کے اوپر کبھی افغانستان کے اندر کبھی کشمیر کے اندر اپنے کاموں کو انجام دیتے رہے. ایک موقع پر افغانستان کی جنگ ختم ہو گئی. جنگ ختم ہونے کے بعد یہ ادارے اپنی جگہ کے اوپر باقی رہے. جیسے میں نے عرض کیا دسوں ملین ڈالر اس کے اوپر خرچ ہو چکے تھے, یہ ادارے بند نہیں کیے جا سکتے تھے. اس کے اندر کئی لاکھ بچے بظاہر دینی تعلیم حاصل کر رہے تھے لیکن ان کے ذہنوں کو ایک خاص فکر کے ساتھ پروان چڑھایا گیا تھا جس کا نتیجہ دہشت گرد بننا تھا. ان کو دین دہشت گردی کی صورت میں دیا جا رہا تھا. کچھ عرصے کے بعد جب افغانستان کی جنگ ختم ہو گئی وہ دہشت گردی کے ادارے باقی رہ گئے, ان اداروں سے لوگ بنتے رہے اسی فکر کے ساتھ. پھر کوئی محاذ نہیں تھا جس کے اوپر استعمال ہوتے. اس موقع کے اوپر دین اسلام کے اندر ایجاد کی جانے والی نفرت پہ مبنی ایک فکر جس کو ہم بہاویہ تعبیر کرتے ہیں اس نے اس کی سرپرستی کی. اس نے سرپرستی کرتے ہوئے پاکستان میں اپنے عناصر پھیلا دیے. اس کے بعد پاکستان کی عوام کو اس دسوں ملین ڈالر امریکہ اور عرب ممالک کی ہوئی انویسٹمنٹ کا نتیجہ بھگتنا پڑا. نفرت کے اوپر مشتمل وہ لوگ معاشرے کے اندر پھیل گئے. معاشرے کے اندر پھیلنے کے بعد انہوں نے ایک عام آدمی کی زندگی کو اسی نفرت سے دیکھنا شروع کر دیا. پاکستان میں نفرت کے اوپر مبنی فضا پھیل گئی. پاکستان میں ہر جگہ کے اوپر جنگ لڑائی ایک دوسرے کے ساتھ تشدد کی فضا ہموار ہو گئی, اور اس کا شکار بنیادی طور پر اہل بیت اطہار علیہ السلام کے چاہنے والے اس خاطر آئے کہ جس فکر نے اس کو شروع کیا تھا وہ پہلے دن سے اہل بیت کی فکر کے مخالف تھے. وہ لوگ تھے جنہوں نے 1930 کی دہائی میں اہل بیت کے منعقد کو گرایا تھا, جنت البقیع کو پامال کیا تھا. ان کی یہ فکر ان اداروں کے ذریعے سے پورے پاکستان کے کونے کونے تک پھیل گئی. اس موقع پر 80 کی دہائی میں شہید مظلوم علامہ عارف حسین حسینی پاکستانی حکومت کو ان خطرات سے آگاہ کرتے تھے کہ آپ اپنے ملک کے لیے غلط کر رہے ہیں اگر آپ اس اداروں کو تشکیل دے رہے ہیں. اس کے نتیجے میں خود ملک ہوگا کہ جو دہشت گردی کی آگ میں لپٹ جائے گا. اس موقع پر کسی نے اس پہ توجہ نہیں دی, اور بدقسمتی سے پورا پاکستان اس دہشت گردی کی آگ میں لپٹ گیا. اس کے بعد 1996 کے قریب طالبان کے نام سے ایک فکر ایجاد کی گئی, اور یہ طالبان ایک نام تھا, وہ گویا ایسا ٹائٹل تھا جس میں ہر گروہ نے اپنی مرضی سے افراد تربیت دی, چاہے وہ انڈیا ہو, چاہے وہ افغانستان ہو, چاہے وہ پاکستان کی ایجنسیز ہوں, پاکستان کی حکومت ہو, پاکستان کی سیاسی پارٹیز ہوں, پاکستان کی دینی پارٹیز ہوں. ہر گروپ نے چند لوگ تربیت کیے, ان کو اسلحہ پکڑایا, ایک اور طالبان ایجاد کر دی. اس کے بعد اس وقت یہ صورت حال ہے کہ کوئی طالبان امریکہ کے حامی ہے, کوئی طالبان افغانستان کے حامی ہے, کوئی طالبان پاکستان کے حامی ہے, کوئی پاکستان کی مثلا ایک مذہبی سیاسی جماعت کے حامی ہے, کوئی پاکستان کے اندر ایک صوبے کے اندر مذہبی جماعت کے حامی ہے. دسوں قسم کے طالبان گروپ کے نام پر پاکستان کے اندر موجود ہیں, اور عجیب و غریب طریقے سے کام کرنے والے. پراجنار کے اندر جب اہل بیت کے چاہنے والوں کے اوپر ایک موقع پر حملہ کیا گیا, اور ان لوگوں کو जिन्होंने हमला किया था उनकी लाशें हासिल की गई और बाद में कोशिश किया गया कि उन सबको दफन किया जाए, तो अजीब हकीकत खुली। उसके अंदर बहुत सारे लोग ऐसे थे कि जो मुसलमान भी नहीं थे, हत्या मुसलमान नहीं थे। इसका मतलब है पाकिस्तान इस वक्त मैदान बना हुआ है दुनिया भर की ताकतों की। और अगर मौका होता तो मैं आपकी खिदमत में अर्ज करता, अगर आप उंगलियों पर गिने तो पाकिस्तान में 9 मुल्कों की सीक्रेट सर्विसेज काम कर रही हैं। इस वक्त 9 मुल्कों की सीक्रेट सर्विसेज काम कर रही हैं, उंगलियों पर गिनके मैं आपको भी बता सकता हूँ। ये तो मैं 9 मुल्कों की सीक्रेट सर्विसेज कह रहा हूँ, एक एक सर्विस के कितने पार्ट होते हैं, कितने ग्रुप बनते हैं, खुदा जानता है। इस वक्त पाकिस्तान में कितने ग्रुप काम कर रहे हैं, कोई तालिबान के नाम पर, कोई अलकायदा के नाम पर, कोई किसी दहशतगर्द के नाम पर। इस वक्त बहुत मुश्किल है किसी को समझ में आए कि फला काम किस ग्रुप ने अंजाम दिया है और ये सब क्या हुआ है और क्यों हुआ है। ये हमारी हुकूमत की नाहलियों की वजह से हुआ। पाकिस्तान को इन्होंने एक ऐसा चौराहा बना दिया है जहां दुनिया की कोई भी ताकत अपने आइडियाज को आजमा सकती है। कोई भी पार्टी, कोई भी ग्रुप चंद मिलियन डॉलर लेकर आए, लोगों को खरीदे, असलाह फराहम करे, उसकी एक पार्टी काम कर रही होगी, जो मफादात हासिल करना चाहते हैं हासिल कर सकते हैं, कोई रोकने वाला नहीं है। यानी पाकिस्तान शायद दुनिया के बाहर मुल्कों में से होगा जहां पर दुनिया की तमाम हुकूमतों ने अपनी एजेंसी के बंदे पाले हुए और कहते हैं कि हम उन बंदों का नाम पाकिस्तान की हुकूमत को नहीं बताएंगे और पाकिस्तानी हुकूमत बर्दाश्त कर रही है। इसके बाद यही सूरत हाल होनी चाहिए थी कि मसलन फाटा के इलाके के अंदर खुद हमारी आर्मी नहीं घुस सकती है, उसके बाद बंदे मारे जा रहे हैं। बलूचिस्तान के अंदर जो सूरत हाल है वो हमारी आंखों के सामने है, कराची के अंदर जो कुछ हो रहा है वो हमारी आंखों के सामने है, और अगर पंजाब बचा हुआ है कुछ हिस्सों के अंदर तो वो वाजे तौर पर उसका वजीर कानून खुद दहशतगर्दों की अलायंस के साथ बैठा हुआ है। ये मुल्क की सूरत हाल इन नाहलों के नतीजे में बन गई है और उसके इस दौरान के अंदर हम लोगों की कुर्बानियां, हम लोगों की मजलूमियत दुनिया भर के सामने आई है। अगर कोई एक ग्रुप इस पाकिस्तान के अंदर है जिसके बारे में कतअन सबको पता है कि मजलूम है और कतअन उसने दूसरों के ऊपर जुल्म नहीं किया, तो वो पाकिस्तान के अंदर हजारों कौम है जिसके बारे में पूरी दुनिया ने इतराफ किया है कि ये निशाना बने हुए हैं, इनके ऊपर जुल्म हुआ है, इनके बंदे शहीद किए गए और बाकायदा निशाना बना के शहीद किए गए और इन्होंने किसी के बंदे नहीं मारे, ये मजलूम कौम वाकई होगी। अब सवाल यह है कि पाकिस्तान की हुकूमत इन मामलों को कहां तक देखना चाहती है। हकीकत यह है कि मैं समझता हूं हम लोग किसी हुकूमत के ऊपर इंसाफ नहीं कर सकते। इसकी वजह यह है कि जो लोग गर्दन तक जुर्म के अंदर घुसे हुए हैं, बहुत सादा सी बात है, इस जुर्म का एकरार एक ग्रुप ने किया है। बीबीसी को टेलीफोन करके वो ग्रुप कहता है कि हां हमने किया है और हमने शिया हजारा कौम को निशाना बनाया है। जो ग्रुप इस जिम्मेदारी को लेता है उसके सरपरस्त पाकिस्तान में मौजूद हैं, उसके इदारे पाकिस्तान के अंदर मौजूद हैं, उसके चाहने वाले पाकिस्तान के अंदर मौजूद हैं, उनके मदरसों की तमाम तर लोकेशन दुनिया को मालूम है, उनके अड्डों की लोकेशन मालूम है। अगर पाकिस्तानी हुकूमत सिंसियर हो और सीरियस हो तो वो उन जगहों की इत्तलात हम जैसों से ले सकती है। सारी दुनिया को पता है कौन कहां पे क्या कर रहा है, क्या किसी को नहीं मालूम? वो आदमी जिसके सर के ऊपर $1 मिलियन का इनाम है वो कराची के अंदर तकरीर करके गया है कल, क्या किसी को नहीं मालूम है? उसके बाद हमारा वजीर दाखला कहता है कि अगर किसी को पता हो कि वो कहां है तो मुझे बताए, मैं बता रहा हूं यहां पर कराची आया था कल। ये झूठ है, सब कुछ ये फरेब है। अगर वो लश्कर जंगी जिसका नाम लेते हैं कि उन्होंने हाँ हजारों शिया कौम को निशाना बनाया, तो क्या नहीं पता कि लश्कर जंगी की सरपरस्त कौन है, कौन कौन सी सियासी जमातें उसकी हिमायत में है, क्या नहीं पता किसी को? और अगर नहीं पता तो कल ऐलान करें कि जो सियासी जमात उसकी मुखालिफ नहीं है वो बताओ कौन सी है। क्यों नहीं मुखालिफत का ऐलान करते? क्या मिसाल के तौर पर जमीयत उलमा इस्लाम को नहीं पता लश्कर जंगी ने क्या कुछ किया है, क्यों मुखालिफत का ऐलान नहीं करते? क्या जमात इस्लामी को नहीं पता कि इस लश्कर ने क्या क्या किया है, तो ऐलान करें? और क्या सिर्फ नाम तब्दील करने से तमाम फिर हकायक खत्म हो जाते हैं क्या? कल तक ये ग्रुप किसी और नाम से काम कर रहा था, आज उसने अपना नाम तब्दील किया, पब्लिक को बेवकूफ बनाने के लिए उसने अहले सुन्नत वल जमात का नाम इस्तेमाल किया। तो क्या हुकूमत इतनी सादा है कि नाम तब्दील होने से दहशतगर्द के सारे रिकॉर्ड खत्म हो जाते हैं क्या? ये सब हमारी आंखों में मिट्टी झूल रहे हैं। ये झूठ बोल रहा है मेरी आंखों के अंदर। इन सबको पता है किसने किया है, इन सबको पता है अड्डे कहां पर है, इन सबको पता है सरप्रस कौन है, इन सबको पता है पैसा कहां से आ रहा है। अब क्या इस हुकूमत से तवक्को करूं मैं, क्या तवक्को करूं इस हुकूमत से? ये वो मुश्किल है जो हम लोगों के सामने है। और उसके बाद इसके पीछे एक और मुश्किल भी है। बहुत दफा ऐसा होता है किसी पार्टी के कुछ अहदाफ होते हैं, कुछ मकासद होते हैं, इस्तेमाल इस हदफ को कर रहे होते हैं, इस रास्ते को कर रहे होते हैं। किसी पार्टी को बलवा करवाना है, किसी को बलवा करवाना है, वो अहले बैत के चाहने वाले चंद अफराद को शहीद करेगा। वो कहेगा कि ये लोग जज्बात में आएंगे, रोड पे आएंगे, वो अपने आदाब को पूरा करने की कोशिश करेगा। ये काम भी अंजाम पाता है पाकिस्तान के अंदर। फिरकावारियत हदफ नहीं होती, फिरकावारियत सियासी आदाब को हासिल करने के लिए जरिया बन जाती है। और इस तरीके से अपने मकासिद को हासिल करते हैं हम इस किस्म की एक मुश्किल के अंदर। और हमारे सामने तो बहुत बड़ा चैलेंज है बोलिए कि अगर हम रद्द अमल ना दिखाएं तो और मरेंगे, और रद्द अमल दिखाएं तो किसी के हाथों में खेल न लिए जाए। हमारे सामने जो सबसे बड़ा चैलेंज है वो इस वक्त ये चैलेंज है। अगर हम खामोश रहते हैं तो हमारे कौम के मोरल खत्म हो जाते हैं। अगर हम रोड पर आते हैं और बलवा मचाते हैं तो कोई और हमारे बलवे से फायदा उठाता है। हमारे सामने ये मुश्किल है। और इन तमाम मुश्किलात का हल जो हमारे कौम ने अख्तियार किया वो ये काम है जो इस वक्त आप अंजाम दे रहे हैं कि हम रोड पर आएंगे, अपने एहतजाज को रिकॉर्ड करेंगे, हम किसी की अमलाक को नुकसान नहीं पहुंचाएंगे, हम किसी की जिंदगी जान माल से कोई खेलने की कोशिश नहीं करेंगे, हम सिर्फ एक काम करेंगे, हमारे दोस्त मजलूम हुए हैं, हम उस मजलूमियत का इजहार करेंगे। और अज़ीज़ान मोहतरम, इसको मैं कहता हूं हम फ़ाल सब्र दिखाएंगे। हम जुर्म नहीं करेंगे जुर्म के मुकाबले में, लेकिन खामोशी भी इख्तियार नहीं करेंगे जुर्म के मुकाबले में। ये वो काम है जो आप करने के लिए यहां पर तशरीफ फरमा है। और इस काम के अंदर जो सबसे मुश्किल हिस्सा है, जो सबसे अहम हिस्सा है, वो आपका सब्र है और आपकी इस्तकामत है। ये सबसे अहम हिस्सा है। अगर यहां पर तोड़फोड़ हो तो आप चंद मिनट यहां नहीं बैठ पाएंगे, इसका मतलब हमें तोड़फोड़ नहीं करनी है। अगर यहां पर जलाओ घेराव शुरू हो गए तो कहीं किसी सूरत में ये खवातीन यहां नहीं बैठ सकेंगे, इसका मतलब है ये काम नहीं होना चाहिए। जो चीज हमारे सामने चैलेंज है वो ये कि हम कैसे सब्र करेंगे और कैसे इस्तकामत दिखाएंगे, इसके ऊपर सारा काम का दारोमदार है। और जो आपको काम है वो यही काम है। आप यहां पर तशरीफ फरमा रही है अपने सब्र के साथ, अपनी इस्तकामत के साथ। चंद पॉइंट्स आपकी खिदमत में अर्ज करूंगा, अगर उन पर तवज्जो फरमाएं तो इंशाअल्लाह मैं समझता हूं कामयाबी ज्यादा आसानी से हासिल होगी। गुरु 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 अभी आपकी खिदमत में अर्ज करूंगा, इन नारों के लिए भी अभी आपकी खिदमत में अर्ज करूंगा। दुरूद भेजेगा मोहम्मद आले मोहम्मद पर। तशरीफ लाए एक दफा फिर दुरूद भेजेगा मोहम्मद आले मोहम्मद पर। पहला काम ये कीजिएगा कि जितना आपके लिए मुमकिन है अपनी नियत को खालिस रखते हुए अपने खुदा के हुजूर इबादत अंजाम देते रहिए, जितना आपके लिए मुमकिन है। अज़ीज़ान मोहतरम, दुनिया दो अवामिल पे चलती है। एक दुनिया के वो अवामिल होते हैं जिनको हम मादी अवामिल कहते हैं। एक जंग होती है जो असलहे से लड़ी जाती है, दौलत से लड़ी जाती है, ताकत से लड़ी जाती है। अहले बैत एतार अलैहिस्सलाम ने यह जंग मामूलन असलहों से नहीं लड़ी है, मामूलन दौलत और ताकत से नहीं लड़ी है। अहले बैत एतार अलैहिस्सलाम ने जंग सबसे पहले हथियार के साथ साथ, बल्कि हथियार से ज्यादा अहम, मानवियत से लड़ी है। खुदा ने मुताल को पुकार के लड़ी है। खुदा ने मुताल कुरान करीम में इशारत फरमाता है, इज़ा लकीतुम फ़ियतन फ़स्बुतू वज़्कुरुल्लाह कसीरन लअल्लकुम तुफ्लहून। जब तुम्हें किसी गुरोह का मुकाबला करना पड़े तो साबित कदम हो जाओ, अल्लाह का जिक्र कसरत से करो। पहली चीज जो मैं आपको दावत दूंगा, आपकी खिदमत में दरख्वास्त करूंगा, वो ये कि अपनी नियतों को इतना खालिस करें कि खुदा ने मुताल की नुसरत आपके ऊपर नाजिल हो जाए। इसके साथ साथ अपनी मानवियत को जिंदा करें। जितना आपके पास वक्त मौजूद है, आपसे भी अर्ज करूंगा, बहनों से भी अर्ज करूंगा, जितना ज्यादा वक्त मौजूद है आपके पास, अपनी जिंदगी के अंदर इबादत की तरफ तवज्जो फरमाइए। अगर आप यहां पर तशरीफ करना है, आप इस जंग को दौलत से नहीं जीतेंगे, आप इस जंग को असलहे से नहीं जीतेंगे, और मैं कसम खा के कह सकता हूं कि आप मानवियत से जीतेंगे। آپ وقت امام کی ایک نظر لطف سے جیت جائیں گے, ان کی توجہات سے جیت جائیں گے, اتنا پاکیزہ بن جائے یہ کہ وقت امام کی توجہات آپ کی طرف ہوگی, آپ اس جنگ کو جیت سکیں گے. یہ پہلا پوائنٹ ہے, درود بھیجے گا محمد آل محمد صلی علی محمد و آل محمد و آل. دوسرا پوائنٹ یہ ہے کہ آپ جو کام بھی انجام دے رہے ہوں, چاہے میڈیا آئے یا چاہے نہ آئے, آپ خدا کی خاطر انجام دیں, آپ میڈیا کے آنے یا نہ آنے سے اپنے دل میں نہ طاقت احساس کریں نہ کمزوری احساس کریں. ہم میں سے بہت سارے دوست احباب ہیں جو سوچتے ہیں کہ اگر میڈیا نے نہیں دکھایا تو کیا ہوگا, آپ کیوں شرک کریں گے, میڈیا دکھائے یا نہ دکھائے وقت کا امام تو دیکھ رہا ہے, خدا کا نظام تو آپ کو دیکھ رہا ہے, آپ نے میڈیا کے دکھانے نہ دکھانے سے پتا نہیں لینی ہے, آپ کو خدا کی نصرت سے پتا نصیب ہونی ہے, اور وہ خدا کی نصرت آپ سے پاکیزگی میں مانگ رہی ہے. لہذا آپ اس بات کو مت سوچیں, اپنے دل کو چھوٹا نہ کریں کہ میڈیا دکھاتا ہے یا نہیں دکھاتا, نہ اس کے دکھانے سے آپ کو فتح ملے گی نہ اس کے نہ دکھانے سے آپ کو شکست ہوگی. آپ خدا سے اپنی فتح اور نصرت کو طلب کر, میڈیا کی کیا حیثیت ہے کہ وہ آپ کو کچھ دینے کی کوشش کرے گا, وہ خود زر کے محتاج ہیں, وہ خود دولت کے محتاج ہیں, جو دولت دیتا ہے وہ اس کو دکھا دیتے ہیں, جب امریکہ ان کو پیسہ دیتا ہے یہ جو امریکہ چاہے گا دکھا دیں گے. البتہ اس کے اندر ظاہر ہے کہ میڈیا کے اندر ہمارے کچھ اچھے چاہنے والے آزاد انسان بھی ہوں گے, اہل بیت کے ماننے والے بھی ہوں گے, ان کے کبھی ہاتھ آزاد ہوتے ہیں تو کچھ کر لیتے ہیں, نہیں ہوتا تو کچھ نہیں کر پاتے.